लेकिन सत्यार्थ प्रकाश के सफ़ा 263 में पंडित दयानंद इकरार कर चुके हैं कि रूह एक दकीक जिस्म है जो बदन से निकलने के बाद शबनम की तरह ज़मीन पर गिरती है और फिर टुकड़े टुकड़े होकर किसी घास पात वगैरह पर फैल जाती है। अब हमारा एतराज़ ये है कि अगर रूह जिस्म व जिस्मानी चीज़ है तो उससे लाजिम आ गया कि बमूजिब हिदायत वेद परमेश्वर भी ज़रूर जिस्म व जिस्मानी होगा और वो भी टुकड़े टुकड़े होकर ज़मीन पर गिरने और खाए जाने के काबिल है। शायद इसी खासियत की रूह से इंदर परमेश्वर की रूह ज़मीन पर गिरकर उसी कारशी की जोरू के पेट में जा ठहरी थी, जिसकी नस्बत ऋग्वेद पुस्तक अव्वल में साफ साफ यही बयान दर्ज है। अब ऐ आर्या, मुबारकबाद, तुम्हारे परमेश्वर की सारी हकीकत खुल गई और ख़ुद दयानंद की गवाही से साबित हो गया कि तुम्हारा परमेश्वर एक दकीक जिस्म है जो दूसरी रूहों की तरह ज़मीन पर गिरता और तरकारियों की तरह खाया जाता है। तभी तो वो कभी रामचंद्र बना और कभी कृष्ण और कभी मच्छ और एक मरतबा तो खोक यानी सूर बनकर और खोकों के मुआफिक ग़िज़ाएँ लतीफ़ खाकर अपने दर्शन करने वालों को खुश कर दिया। ताज्जुब के जिनके परमेश्वर का ये हाल हो वो कुरान शरीफ पर एतराज़ करें कि इसमें ऐसी कोई आयत नहीं कि खुदा ताला को जिस्म व जिस्मानी होने से पाक करार देती हो। हालांकि कुरान शरीफ की पहली आयत ही यही है कि खुदा ताला जिस्म और जिस्मानी होने से पाक है, जैसा कि वो फरमाता है अल्हम्दुलिल्लाह रब्बिल आलमीन। सूरह फातिहा आयत 2। यानी खुदा ही को सब तारीफ़ और हम्द और मदा है। वो कैसा है? तमाम आलमों का रब है, जिसकी रबूबियत हर एक आलम के शामिल हाल है। अब जाहिर है कि आलम उन चीज़ों का नाम है जो मालूमुल हुदूद होने की वजह से एक साने मुहद्दिद पर दलालत करें, और लफ्ज़ आलम का उसी मालूमुल हुदूद होने से मुश्तक किया गया है। और जो चीज़ मालूमुल हुदूद है वो या तो जिस्म और जिस्मानी होगी और या रूहानी तौर पर किसी हद तक अपनी ताकत रखती होगी, जैसे इंसान की रूह, घोड़े की रूह, गधे की रूह वगैरह वगैरह हुदूद मुकर्ररा तक ताकतें रखती हैं। बस ये सब आलम में दाखिल हैं और वो जो उन सब का पैदा कुनिंदा और उनसे बरतर है वो खुदा है। गौर से देखना चाहिए कि खुदा ताला ने इस आयत में न सिर्फ ये जाहिर किया कि वो जिस्म और जिस्मानी होने से बरतर है, बल्कि ये भी साबित कर दिया कि ये तमाम चीज़ें मालूमुल हुदूद होने की वजह से एक खालिक को चाहती हैं जो हुदूद और क़यूद से पाक है। अब नाज़रीन समझ सकते हैं कि आर्यों की अकल को किस कदर तासुब में मार लिया है कि जो मज़मून कुरान शरीफ की पहली आयत से ही निकलता है उस पर भी नज़र नहीं की, और इल्मियत का ये हाल कि ये भी खबर नहीं कि आलम किसे कहते हैं। हालांकि आलम एक ऐसा लफ्ज़ है जो हर एक फ़लसफ़ी और हकीम उसके यही माने लेता है, और कुरान शरीफ की आम इस्तिलाह में अव्वल से अखीर तक यही माने उसके लिए गए, और दुनिया के तमाम पाबंद इल्हामी किताबों के बजुज निरे अंधों के यही माने लेते हैं। सो इस फाश गलती से आर्यों की दिमागी रोशनी की हकीकत खुल गई। अब एक चुल्लू पानी में डूब मरें कि ऐसी फाश गलती खाई। हम इंशाल्लाह रिसाला कुरानी ताकतों की जलवागाह में ये साबित करके दिखलाएंगे कि वेद तो खुद दुश्मन सिफात इलाही हैं और कोई दूसरी किताब भी ऐसी नहीं जो सिफात इलाही के पाक बयान में कुरान शरीफ का मुकाबला कर सके। हाँ, बाइबल में कुछ सदाकतें थीं, मगर ईसाइयों और यहूदियों की खायनाना दस्तंदाजियों ने उनके खूबसूरत चेहरे को ख़राब कर दिया। अब कुरान शरीफ की तो ये मिसाल है कि जैसी एक नहायत आलीशान इमारत हो जिसमें हर एक ज़रूरी मकान करीने से बना हुआ है, नशिस्तगाह अलग है, बावर्ची खाना अलग, ख़्वाबगाह अलग, गुसल खाना अलग, असबाब खाना अलग, इर्द गिर्द नहायत खुशनुमा बाग और नहरें जारी और दयानतदार खादिम और मुहाफिज जा बजा मौजूद। लेकिन बाइबल की ये मिसाल है कि अगरचे इब्तदाई ज़माने में किसी कदर अपने अंदाजे पर उसकी भी इमारत उमदा थी, ज़रूरत के मकान और कोठरियाँ और नशिस्तगाह वगैरह बनी हुई थी, एक बागीचा भी इर्द गिर्द था, इतने में एक ऐसा जलजला आया कि मकान बैठ गया, दरख्त उखड़ गए, नहरों और साफ पानी का निशान न रहा, और इम्तदाद ज़माना से बहुत सा कीचड़ और गंदगी ईंटों पर पड़ गई और ईंटें कहीं की कहीं सिरक गईं। वो करीने की इमारत اور اپنے اپنے موقع پر موزوں اور پاکیزہ مکان جو تھے وہ سب نابود ہو گئے۔ ہاں کچھ اینٹیں رہ گئیں جن کو چوروں نے اپنی مرضی کے موافق جس جگہ چاہا رکھا۔ درختوں کا بھی یہی حال ہوا، کیونکہ وہ گر جانے سے بجز جلانے کے اور کسی لائق نہ رہے۔ اب بیابان سنسان پڑی ہے، بجز نالائق چوروں کے اور کوئی سچا خادم بھی نہیں، اور خود مسمار شدہ گھر اور گرے ہوئے باغ میں سچے خادم کا کیا کام۔ خیر، عیسائیوں کی خرابیوں کا تو اس جگہ ذکر کرنا موقع نہیں، صرف آریوں کے تعصبات کو دکھلانا منظور ہے۔ میں نے آج تک کسی کی جہالت پر ایسا تعجب نہیں کیا، اور نہ کسی کے تعصب سے میں ایسا حیرت زدہ ہوا جیسا ان سوجاکھے آریوں کے قول سے کہ قرآن شریف خدا تعالیٰ کو جسم اور جسمانی بتلاتا ہے اور تنزیہ کی آیت کوئی نہیں۔ کیسے اندھے ہیں کیا وہ جو اپنے کلام کے شروع میں ہی اپنی ذات کو عالمین سے برتر اور ان کا رب بتلاتا ہے، وہ اس بات کا قائل ہو سکتا ہے کہ میں عالمین میں داخل اور جسم اور جسمانی ہوں؟ پھر میں کہتا ہوں کہ کیا جس کی تعلیم اس قدر عالی ہے کہ اینما تولو ثم وجه اللہ، سورہ بقرہ آیت 116، فرماتا ہے کہ جدھر منہ پھیرو ادھر ہی خدا ہے، کیا وہ جو کہتا ہے کہ اللہ نور السماوات والارض، نمبر 18 سورہ نور آیت 36، کہ اس کا نور قدرت ساری زمین و آسمان اور ذرے ذرے کے اندر چمک رہا ہے، کیا وہ جو فرما رہا ہے کہ اللہ لا الہ الا ہو الحی القیوم، الحدیث نمبر 3 سورہ آل عمران آیت 3، کہ وہی معبود برحق ہر ایک چیز کی جان اور ہر ایک وجود کا سہارا ہے، کیا وہ بتلا رہا ہے کہ لیس کمثلہ شیء، الحدیث نمبر 25 سورہ شورا آیت 12، لا تدرکہ الابصار وہو یدرک الابصار، سورہ انعام آیت 104، کہ اس کی مانند کوئی بھی چیز نہیں، بصارتیں اور بصیرتیں اس کی کنوں کو نہیں پہنچ سکتیں، اور اس کو ہر ایک نظر اور فکر کی حدود معلوم ہیں۔ کیا جس نے یہ کہا کہ نانو اقرب الیہ من حبل الورید، الحدیث 26 سورہ قاف آیت 17، کہ میں انسان سے ایسا نزدیک ہوں کہ ایسی اس کی رگ جان بھی نہیں، کیا جس نے یہ فرمایا کہ وکان اللہ بکل شیء محیطا، الجزء نمبر 5 سورہ نساء آیت 127، کہ خدا وہ ہے جو ہر ایک چیز پر احاطہ کر رہا ہے، کیا ایسی پاک اور کامل کی نسبت کوئی عقل مند شبہ کر سکتا ہے کہ اس نے خدا کو جسم اور جسمانی ٹھہرا کر زمرہ عالمین داخل کر دیا ہے؟ مگر جو کچھ ویدوں پر وارد ہوتا ہے میں نہیں جانتا کہ آریہ لوگ اس کا کیا جواب دے سکتے۔ ابھی ہم ذکر کر چکے ہیں کہ ویدوں کی روح سے خدا تعالیٰ ایک باریک جسم ہے جو شبنم کی طرح زمین پر گرنے کے قابل ہے، اور انشاءاللہ رگ وید کی اور کئی شرطیاں بھی بطور نمونہ لکھی جائیں گی۔ اور چونکہ خداوند کریم نے لاکھوں دلوں میں ہماری نسبت اخلاص اور محبت کو ڈال دیا ہے، یہاں تک کہ امریکہ اور یورپ کے ملکوں میں بھی بہت سی شہرت دے کر کئی نیک خیال اور بہت عمدہ سنسکرت دان لوگوں کو اس طرف رجوع دے دیا ہے، اس لیے ہمارا یہ بھی ارادہ ہے کہ اگرچہ کچھ بھی ضرورت نہیں، مگر ان دوستوں کی امداد سے اس کاک بھاشا یعنی سنسکرت کی اصل شرطیاں اور نیز انگریزی عبارت بھی جو ویدوں کا ترجمہ ہے کبھی کبھی رسالے میں درج ہوا کرے، کیونکہ بہت سے قابل آدمی اس خدمت کے لیے بھی موجود ہیں، اگرچہ ہم ایسا کرنے کو مستعد ہیں اور توفیق الہی نے سارا سامان اس کا مہیا کر دیا ہے، مگر پھر بھی آریوں پر ہرگز امید نہیں کہ وہ اپنے بدنام کنندہ تعصب کا منہ کالا کر کے انصاف کی طرف قدم اٹھاویں، کیونکہ صریح دیکھا جاتا ہے کہ جن انگریزوں نے سنسکرت میں بڑے بڑے کمالات پیدا کیے اور جن لائق برہموں نے اس گنگشتہ زبان میں بڑی بڑی لیاقتیں پیدا کیں، یہاں تک کہ ویدوں کے بھاش بنائے ان فاضل لوگوں کی رائے کو بھی ان حضرات نے قبول نہیں کیا، آپ تو انہیں وید کا مکھی برابر بھی علم نہیں، صرف دیانندی خیالات پر گزارا ہے، مگر دوسروں کے سامنے باتیں بناتے ہیں۔ ہر ایک عاقل سمجھ سکتا ہے کہ کسی مذہب پر اعتراض کرنے کے لیے ان کے مسلمہ اصولوں کو معلوم کر لینا کافی ہے، کیونکہ در حقیقت اصول ہی مرکز دائرہ مذہب ہوتے ہیں اور انہی پر بحث ہوتی ہے۔ اگر مسلمانوں کو بغیر سنسکرت پڑھنے کے ہندوؤں کے ساتھ بحث جائز نہیں، تو پھر ہندوؤں کو بغیر عربی پڑھنے کے مسلمانوں پر کوئی اعتراض کرنا کب جائز ہے؟ इंद्रमन कौन सी अरबी पढ़ा हुआ है, लेखराम को क्या एक आयत पढ़ने की तमीज है, और फिर ये दोनों निरे कूदन और अरबी से सरासर जाहिल क्या इस्तेहकाक रखते हैं कि कुरानी तालीम और अकायद का नुकता चीनी के तौर पर नाम भी लें। उन्हें तो अपने संस्कृत की भी खबर नहीं, चे जाए कि अरबी के दो लफ्ज़ भी जोड़ सकें या सही पढ़ सकें। और दयानंद तो उर्दू पढ़ने से भी बेनसीब था, तो फिर क्यों उसने मुसलमानों के साथ बहसें की और बहुत कुछ वेद भाष और सत्यारत पर काश में अपनी बदबूदार जहालत का गंध छोड़ गया। सो मुसलमान इस तरीक पर हरगिज़ एतराज़ नहीं करेंगे कि किसी को अरबी नहीं आती, बल्कि वो देखेंगे कि जिस बात पर एतराज़ किया गया है वो दर हकीकत हमारा उसूल है या नहीं, फिर जैसी सूरत हो वैसा अमल करेंगे।